नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा गठनको अध्यादेश प्रमाणीकरण, एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रिय सभा गठन हुने।
दलहरूले प्रदेश सभाका समानुपातिक तर्फबाट सांसद बन्नेको नाम आयोगमा बुझाए, सांसदको सिफारिशमा नपरेपछि राजपाको कार्यालयमा तोडफोड।
सदर चिडियाखानालाई जनावर र घुम्न आउनेको चाप धान्न धौधौ, विकल्पमा भक्तपुरमा बनाउन थालिएको प्राणी उद्यानको काम सकिन अझै 2 वर्ष लाग्ने।
यो सम्भवतः अझै 1-2 वर्ष लाग्ला भवन, त्यो ठूलो कन्स्ट्रक्सनको रूपमा अहिले चलिरहेको छ यो आर्थिक वर्षमा, र यसलाई अझै केही समय लाग्छ।
चीनले गोप्य रूपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको अमेरिकाको आरोप, अमेरिकाले झुट्टो आरोप लगाएको चीनको दावी।
र आइतबारदेखि हुने 16 महिला राष्ट्रिय लीग फुटबलको खेल तालिका सार्वजनिक, मोरङ 11 नवौं फाल्गुनन्त गोल्ड कप फुटबलको फाइनलमा।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा भर्ना खुल्यो।
साथै बीएससी र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 0556-527-982, मोबाइल 98550-63-794, 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ। सरकारले कार्तिक 1 गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले 3.5 महिनापछि आज प्रमाणीकरण गर्नुभएको हो। यससँगै अब राष्ट्रिय सभा गठनको बाटो खुलेको छ। विधेयक प्रमाणीकरण भएपछि अब राष्ट्रिय सभाको गठन एकल संक्रमणीय पद्धति अनुसार हुनेछ। एमाले यो पद्धति अमान्य हुने बताउँदै आएको छ। एमाले बहुमतीय प्रणाली अनुसार राष्ट्रिय सभा गठन हुनुपर्ने अडान लिँदै आएको छ। अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले आजसम्म प्रमाणीकरण गर्नुभएको थिएन। अध्यादेश प्रमाणीकरण गर्नुअघि राष्ट्रपति भण्डारीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता तथा पूर्व सभामुख सुभाष चन्द्र नेम्बाङसँग छलफल पनि गर्नुभएको थियो। 59 सदस्यीय राष्ट्रिय सभाका लागि 3 जना सदस्य सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ। बाँकी 56 जना मध्ये हरेक प्रदेशबाट 8 जनाका दरले राष्ट्रिय सभाका सदस्य चुनिनेछन्। प्रदेश सभाका सांसद र त्यो प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर राष्ट्रिय सभाका सदस्य चुन्नेछन्। प्रदेश सभाका सदस्यको मतभार 48 र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार 18 मानिनेछ। एकल संक्रमणीय पद्धति भनेको प्राथमिकताका आधारमा मतदान गर्न पाउने विधि हो। यसमा महिला र खुलातर्फ प्राथमिकताका आधारमा एक भन्दा धेरै उम्मेद्वारलाई मतदान गर्न मिल्छ, जसबाट राष्ट्रिय सभामा सबै दलको सहभागिता हुनेछ। महिला, दलित र आदिवासी जनजातिको समावेशी प्रतिनिधित्व गराउनुपर्ने कानूनी व्यवस्था पनि छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाल पर्वतारोहण संघको 27 वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यादेश आएकोमा आफूहरूको असहमति रहेको बताउनुभयो। अनुचित ढंगले चौतर्फी दबावबाट आएको अध्यादेश आफै असंवैधानिक भए पनि राष्ट्रपतिको कदम भने असंवैधानिक नरहेको ओलीको भनाई छ। असन्तुष्टिका बावजूद अध्यादेशलाई थप मुद्दा भने नबनाउने ओलीले स्पष्ट पार्नुभयो। ओलीले चुनावमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलताल गरिरहेको आरोप लगाउनुभयो। अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले पुनर्विचार गरेर अघि बढ़ने बताउनुभयो।
निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोध्या प्रसाद यादव सहितका आयुक्तहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभाको चुनावको मिति तोक्न आग्रह गरेका हुन्। प्रधानमन्त्री देउवालले दलहरूसँगको परामर्शमा छिट्टै नै आफूले राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्ने बताउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि अब राष्ट्रिय सभा गठनको बाटो खुलेको छ। तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले नयाँ सरकार बनेर मात्र राष्ट्रिय सभाको चुनाव हुनुपर्ने अडान राख्दै आएका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सभा गठन गरेर सरकार छाड्ने मनस्थितिमा हुनुहुन्छ। सरकार र निर्वाचन आयोग राष्ट्रिय सभालाई पूर्णता दिएर मात्र नयाँ सरकार बनाउनुपर्ने पक्षमा रहँदै आएका छन्।
दलहरूले प्रदेशसभाका समानुपातिक तर्फका सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन्। सातवटा प्रदेशका पाएका 220 सीट मध्ये सबैभन्दा धेरै एमाले 75, कांग्रेसले 72, माओवादी केन्द्रले 35 जना सांसद पाएका छन्। त्यस्तै संघीय समाजवादी फोरमले 13, राजपाले 12, राप्रपा र विवेकशील साझाले 3-3, राष्ट्रिय जनमोर्चाले 2 र अन्य 5 दलले 1-1 सीट पाएका छन्। सबै दलले आफूले पाएका सीटमा विजयी हुनेको नाम सिफारिश गरेका हुन्। प्रदेशसभा निर्वाचन ऐन दफा 60 उपदफा 6 समानुपातिक तर्फको निर्वाचित हुनेको टुंगो लगाउँदा यथासम्भव दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र, अल्पसंख्यक समुदाय तथा अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी गराउनुपर्ने प्रावधान छ। यी प्रावधानलाई टेकेर सबैजसो दलहरूले आफन्त र आसेपासेलाई नै समानुपातिकबाट सांसद बनाएका छन्।
यसैबीच समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य नबनाएको भन्दै एक समूहले राष्ट्रिय जनता पार्टी राजपा नेपालको काठमाडौँको बबरमहलमा रहेको कार्यालयमा तोडफोड गरेको छ। मधेसी निजामती कर्मचारी महासंघका अध्यक्ष विनोद सिंहको समूहले कार्यालयमा तोडफोड गरेको राजपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो। सिंह सरकारी जागिर छाडेर राजपाका तर्फबाट 2 नम्बर प्रदेशको समानुपातिकको उम्मेद्वार बन्नुभएको थियो। तर पार्टीले उहाँको नाम आज सांसदमा नपठाएपछि आक्रोशित भएर उहाँ र उहाँको समूहले कार्यालयमा तोडफोड गरेको हो। समानुपातिकमा 12 प्रदेशसभा सीट पाएको राजपाले अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती डिम्पल झासहितलाई संसद बनाएको छ। अध्यक्ष मण्डलका 6 जनाले भागभण्डा गरेर 2-2 जना सिफारिश गरेका छन्।
सर्वोच्च अदालतले सुनसरी 3 प्रतिनिधि सभा सदस्य चुनावको मतपेटिका मतपत्र सहित सम्पूर्ण कागजात पेश गर्न आदेश दिएको छ। वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि आज संवैधानिक इजलासले सुनवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजात पेश गर्न आदेश दिएको हो। सुनसरी 3 चौधरीलाई 321 मतले पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजय कुमार गच्छेदार विजयी हुनुभएको थियो। गच्छेदारले निर्वाचन आयोग र प्रशासनको मिले मतोमा आफूलाई धाँधलीपूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो। आज प्रधान न्यायाधीश गोपाल पराजुली सहित दीपक राज जोशी, ओम प्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपक कुमार कार्कीको संवैधानिक इजलासले मतपत्र सहित अरू कागजात ल्याउन भनेको हो। चुनाव सम्बन्धी मुद्दा संवैधानिक इजलासले सुनवाई गर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छेदारको शपथ ग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न पुष 21 दुवै पक्षलाई बोलाएको छ। गएको मंगसिर 21 भएको दोस्रो चरणको चुनावमा गच्छेदार 321 मत अन्तरले विजयी हुनुभएको थियो।
नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर 3 2 पूर्व सभासद सहित 14 जनालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गर्न केन्द्रीय समितिलाई सिफारिश गरेको छ। पर्सा कांग्रेसको चुनावी समीक्षा बैठकले पूर्व सांसद रामेन्द्र बहादुर अमात्यसहित अरू 13 जनालाई चुनावमा असहयोग गरेको भन्दै कार्यवाहीका लागि सिफारिश गरेको हो। उनीहरूलाई पार्टीको साधारण सदस्यबाट समेत 10 वर्षका लागि निलम्बन गर्न समीक्षा बैठकले सिफारिश गरेको नेता सुरेन्द्र चौधरीले जानकारी दिनुभयो।
उप प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनु भएको छ। शहरी विकास मन्त्रालयमा सचिव दिपेन्द्रनाथ शर्मालाई हटाउने बारेमा थापा र गिरीबीच हिजो मन्त्री परिषद बैठकमा नै चर्काचर्की परेको थियो। गिरीले शर्माले असहयोग गरेको भन्दै शर्मालाई हटाउन हिजोको मन्त्री परिषद बैठकमा प्रस्ताव लैजानु भएको थियो।
राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन खरिद गरेको छ। यो सँगै सरकारी स्रोतबाट विद्युतीय सवारी साधन अर्थात् गाडी किनेर प्रयोगमा ल्याउने राष्ट्रिय योजना आयोग पहिलो कार्यालय बनेको छ। यसअघि दात्री निकायको सहयोगमा खरिद गरेर मात्र केही सरकारी कार्यालयले विद्युतीय गाड़ी चढ्दै आएका थिए। आयोगका उपाध्यक्ष सोडिम वाग्लेका अनुसार खरिद गरिएको कारको बजार मूल्य 55 लाख रूपियाँ छ। उहाँका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाड़ी प्रति किलोमिटर 12 रुपियाँ लाग्ने गरेकोमा विद्युतीय गाड़ीबाट प्रति किलोमिटर 2 रुपियाँ मात्र लाग्ने गर्छ। विद्युतीय गाड़ी चार्ज गर्नका लागि आयोगकै कार्यालय परिसरमा चार्जिङ स्टेशन पनि राखिएको छ। पूर्ण रूपमा चार्ज गरिएको यो गाड़ी 400 किलोमिटरसम्म गुड्न सक्ने वाग्लेले जानकारी दिनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वर प्रसाद सुवेदी विरूद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। आयोगले केही दिन पहिले उनलाई 25,000 घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। आयोगका प्रवक्ता पद्म प्रसाद पाण्डेका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न वाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट पक्राउ गरिएको थियो।
भूकम्प प्रभावितको सूचीमा परेका तर घर बनाउन आवश्यक नभएका लाभग्राहीले अनुदान फिर्ता गर्न थालेका छन्। उनीहरूले पहिलो किस्तामा लिएको 50,000 रुपियाँ फिर्ता गरेका हुन्। मकवानपुरका दुईजना लाभग्राहीले हालै मात्र रकम फिर्ता गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानुनी सहायता कार्यक्रम।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च पर्छ, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसेका हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा गठनको अध्यादेश प्रमाणीकरण, दलहरूले प्रदेश सभामा समानुपातिक तर्फबाट सांसद बन्नेको नाम निर्वाचन आयोगमा बुझाए, सांसदको सिफारिशमा नपरेपछि राजपाको कार्यालयमा तोड़फोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, 2072 वैशाख 12 भूकम्पले भत्किएका घर पुननिर्माणको काम धमाधम भइरहेको छ। पहिले भूकम्प प्रभावित बस्तीमा पुग्दा जस्ताले बनेका टहरा मात्र देखिन्थे भने अहिले गाउँभरि घर बनिरहेको भेटिन्छ। ढुङ्गा माटाले बनाएका पुराना घर भत्किएपछि अहिले धेरै जसो भूकम्प प्रभावितले सिमेन्टका घर बनाएका छन्। सिमेन्टका घरले छोरी बुहारीको कामको बोझ पनि हटाएको छ। पिटी लोपचनको रिपोर्ट।
उठ्न मन लाग्दैन, अब चिसो पानी एउटा झुम्रो लिएर सरर घर पोत्दै राति उठेर दैलो पोत्न पर्थ्यो।
रसुवाको कालिका गाउँपालिका चारकी सीतादेवी पौडेलको जिन्दगी घर लिपोत गरेरै बित्यो। घरका अरू सदस्य भन्दा अगाडि नै उठेर चुलो चौका लिपोत गर्नुपर्ने उहाँको दैनिकी भित्र पर्थ्यो। तर भूकम्पले घर भत्किएपछि उहाँले घर लिपोत गर्नु परेको छैन, किनकि अहिले सिमेन्टको घर बनेको छ।
दैलो पोत्नु पर्थ्यो हाठी रिएर, अहिले यस्तो पानी छेउदियो सुर कसेर लगाइदियो अमृतसाले, अब पानी चम्किदियो छोडिदियो, अब यसै गयो भूकम्प त्यसै गयो, हामीले राम्रो घर बनाऊ यही छ रमाइलो। अब त्यतिखेर नि जे होस् अब दैलो पोत्दै रमाउँदै नि गरियो होइन, त्यो कुरालाई छोडेर अब आउनेलाई त कसले के गर्नु र आएपछि नै राम्रो घर बनायो, अब यसैमा रमाइयो।
सीतादेवीको मात्र होइन गाउँघरमा छोरी बुहारीको काम लिपपोतबाटै शुरू हुन्छ। अबेर उठेर लिपपोत गर्दा अल्छी छोरी बुहारी भनेर अरूले कुरा काट्ने भएकाले पनि सबेरै उठेर लिपपोत गर्नु पर्थ्यो। बिहानै उठेर चिसो पानी खेलाउनु पर्दा हात खुट्टा फुट्ने समस्या पनि त्यत्तिकै हुन्थ्यो। रसुवाकै कोपिला पौडेल,
एकदम दुखाइ हुन्थ्यो। बिहान चार बजीदेखिबाट उठ्नु पर्थ्यो, दैलो बुझ्नु पर्थ्यो बुहारी मान्छे। दिउँसो घाम माथि गइसकेपछि अल्छी बुहारी भन्ने कुरा काट्ने गाउँघरमा अब त्यस्तै हुन्थ्यो। त्यही भएर बिहानै उठ्नु पर्थ्यो। माटोले पोत्नु पर्दाखेरि चाहिँ धेरै गाह्रो हुन्थ्यो। अब यो चिसो मौसममा त झनै हात खुट्टा फुटेर धेरै गाह्रो हुन्थ्यो। अहिले त खासै त्यस्तो गाह्रो हुँदैन।
जस्तो सुकै माटो घर लिपोतका लागि उपयुक्त हुँदैन, त्यसैले घरभन्दा टाढाबाट माटो पनि बोक्नु पर्थ्यो। तर सिमेन्टका घर बनाएपछि पहिले जस्तो लिपपोत गरिरहनु पर्दैन। पानी छ्यापेर कुचो लगाउँदा पनि हुने भएपछि माटो बोकिरहनु पर्ने झन्झट पनि हटेको छ। कालिकाकै गीता पौडेल,
बिहान उठ्नु पर्यो, अब बढार्नु पर्यो, कुचो लाउनु पर्यो, पोत्नु पर्यो, लिपपोत गर्नु पर्यो। बिहानको एउटाको कामै हुन्थ्यो। ढलन भइसकेपछि यसो पुस्न पाइयो, नभ्याएको दिन पनि पानीहरू यता गएर अब थर्केर पनि हिँड्न पाइयो सर। अब लिप्न पोत्न परेन, आनन्दै भयो नि। अब माटो बोकिरहनु परेन सर, एउटा धाइधाई वा डाँडापट्टितिर कहाँ पुग्नु पर्थ्यो।
भूकम्पले पूरै भत्किएका 7,67,705 घरमध्ये अहिलेसम्म 79,514 घर बनिसकेका छन्। नयाँ बनेका सबै घर प्राय सिमेन्टकै छन्। सिमेन्टका घर बनाउँदा भूकम्प प्रतिरोधी हुने मात्र होइन, छोरी बुहारीको कामको बोझ पनि हट्दो रहेछ भन्ने कुरा पुष्टि भएको छ।
सिमेन्टका घरले छोरी बुहारीको कामको बोझ घटाएको यो प्रसंगपछि अब चाहिँ चिडियाखानातिर लागौं। 85 वर्ष अघि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ललितपुरको जाउलाखेलमा खोलेको चिडियाखाना अहिले धेरैको घुम्ने र जनावर अवलोकन गर्ने आकर्षक ठाउँ बनेको छ। ऊ बेला जुन उद्देश्यले चिडियाखाना विकास भयो अहिले अवस्था फरक भइसकेको छ। चिडियाखानाका वन्यजन्तुको व्यवस्थापनका लागि भक्तपुरको सूर्य विनायकमा सार्ने गरी काम थालिएको 1.5 वर्ष भएको छ। यो प्राणी उद्यानको काम सक्दो छिटो हुने हो भने सदर चिडियाखानाका जीव जन्तुलाई समेत राहत पुग्नेछ। मदन पौड्यालको रिपोर्ट।
मुनाल, गिद्ध, मयूर, जरायो, पाटेबाघ, अर्ना लगायतका पशु पक्षीलाई ठाउँ पर्याप्त छैन। सदर चिडियाखाना मात्रै 6 हेक्टर क्षेत्रफलमा फैलिएको छ। तैपनि 111 प्रजातिका 800 भन्दा धेरै वन्यजन्तु अटेका छन्। दैनिक झण्डै 3,000ले सदर चिडियाखानाको अवलोकन गर्छन्। घुमफिर गरी मन बहलाउने ठाउँको भौतिक संरचना र जीव जन्तुको अवस्था देख्दा धेरैको चित्त दुख्छ। संखुवा सभाका तीर्थ बहादुर राई,
सरसफाई पुगेन, उनीहरूलाई सबै कुराहरूको व्यवस्था मिलेन भने प्राणीहरू पालेर केही पनि फाइदा हुँदैन। भोलि त्यो प्राणीहरू कि त्यो प्राणी चाहिँ एकैछिन मर्छ।
राणा प्रधानमन्त्री जुद्ध शमशेरले 1989 सालमा आफ्नो मनोरञ्जनका लागि बनाएको चिडियाखाना 2011 सबैका लागि खुल्ला गरिएको हो। 2052 सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ। चिडियाखानामा नयाँ नयाँ प्रजातिका जीवजन्तु थपिँदै गएका छन्। तर यो चिडियाखानाले जनावर र घुम्न आउनेको चाप धान्न सकिरहेको छैन। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल,
साह्रै सानो 6 हेक्टर जमिनमा फैलिएको यो सदर चिडियाखाना धेरै पुरानो भइसकेको छ। जुद्ध शमशेरले यसो सहको लागि जम्मा गरेका मयूर र हरिण जस्ता केही जीव जन्तुबाट यसले चिडियाखानाको स्वरूप ग्रहण गर्दै गएको हो।
चिडियाखाना मन बहलाउन मात्रै होइन, संरक्षण शिक्षा, अध्ययन अनुसन्धान, संकटापन्न प्रजातिको प्रजनन वृद्धि गर्नको लागि पनि उपयुक्त ठाउँ हो। ललितपुर जाउलाखेलमा रहेको सदर चिडियाखानाको विकल्पमा सरकारले भक्तपुरको सूर्य विनायकमा प्राणी उद्यान बनाउने र यी जीवजन्तुलाई पनि व्यवस्थित गर्ने भनेर काम थालेको 1.5 वर्ष भइसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष असार 9 गते सूर्य विनायकमा शिलान्यास गर्नुभएको थियो। 245 हेक्टर क्षेत्रफलमा झण्डै 10 करोड़ रूपैयाँको लागतमा काम समेत भइरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्का,
राष्ट्रिय प्राणी उद्यान सूर्य विनायक भक्तपुरमा जुन अवस्थित छ, यो चाहिँ नेपाल सरकारले गत वर्ष निर्णय गरेर त्यहाँ चाहिँ केही काम शुरू भएको छ। यो सम्भवतः अझै 1-2 वर्ष लाग्ला भवन जुन ठूलो कन्स्ट्रक्सनको रूपमा अहिले चलिरहेको छ यो आर्थिक वर्षमा,
सूर्य विनायकमा बन्दै गरेको उद्यानको सक्दो छिटो काम अगाडि बढाउन सके सदर चिडियाखानाको साँगुरो ठाउँमा पनि जसो तसो बाँचिरहेका जीव जन्तुलाई त राहत पुग्नेछ नै। संरक्षण शिक्षा वन्यजन्तुको अध्ययन अनुसन्धान तथा घुमफिर गर्नेहरूका लागि पनि सजिलो हुनेछ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर,
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, बाराको कलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको चौरमा खेलिरहेका एक बालकको भारतीय टाटा सुमोको ठक्करबाट ज्यान गएको छ। विद्यालयको चौरमा खेल्दै गरेका अरू 4 जना घाइते भएका छन्। ज्यान गुमाउनेमा 12 वर्षका सूरज कुमार शाह रहेको प्रहरीले जनाएको छ। घाइते 4 जनाको कलैयाको अस्पतालमा उपचार भइरहेको छ। यस्तै झापाको पाडाझुङ्गी गौरादह सड़क खण्डमा ट्राक्टरको ठक्करबाट गौरादह नगरपालिका एकका भानु थापाको ज्यान गएको छ। May 1-45-01 नम्बरको ट्राक्टरले May 8-40-87 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक थापाको ज्यान गएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो।
व्हीलचेयर प्रयोगकर्ताले काठमाडौँ उपत्यका सड़क अपाङ्ग मैत्री हुनुपर्ने माग गर्दै र्याली निकालेर आज प्रदर्शन गरेका छन्। सबैका लागि पहुँचयुक्त संरचना भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर व्हीलचेयर प्रयोगकर्ताले काठमाडौँमा प्रज्ञा प्रतिष्ठान कमलादीबाट र्याली शुरू गरेर नक्सालको नारायण चौरसम्म प्रदर्शन गरेका हुन्। करूणा फाउण्डेशन नेपाल र सड़क सुरक्षा नेपालको संयुक्त आयोजनामा भएको र्यालीमा व्हीलचेयर प्रयोगकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै सरकारवालाको सहभागिता थियो।
गोर्खामा जन्मजात अपाङ्गता भएका एकै घरका 3 जनालाई जिल्ला प्रशासन कार्यालयले आज घरमै पुगेर नागरिकता दिएको छ। शहीद लखन गाउँपालिका 7 का वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका 2 छोरी र 1 छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिल्ली प्रसाद श्रेष्ठको टोलीले नागरिकता दिएको हो।
बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्याङ्क राख्न थालिएको छ। मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविका मार्फत गर्भवतीको तथ्याङ्क राख्न शुरू गरेको हो। प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्याङ्क राख्न शुरू गरिएको संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो।
पोखरादेखि धौलागिरी अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सड़क पोखरा बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र भएको छ। लामो समयदेखि जीर्ण रहेको राजमार्ग टालटुलको भरमा चल्दै आएकोमा यसपटक भने वृहत रूपमा सुधार गर्न थालिएको हो। सड़क विभाग अन्तर्गत मध्य पहाड़ी आयोजनाले यो राजमार्गलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मतलाई गति दिएको छ। आयोजना पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटले राजमार्गलाई पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताउनुभयो। अहिले चारवटा प्याकेजमा मर्मत सम्भार सहित राजमार्ग विस्तारको काम थालिएको उहाँले बताउनुभयो।
वैदेशिक रोजगार प्रबन्धन बोर्डले वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिने म्याद थप गरेको छ। बोर्डले आउँदो माघ मसान्तसम्म छात्रवृत्तिका लागि आवेदन दिने समय थपेको हो। शैक्षिक सत्र 2074 को छात्रवृत्तिका लागि यसअघि मंगसिर मसान्तसम्म मात्रै म्याद तोकिएको थियो।
कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ। थारू कल्याणकारिणी सभा कपिलवस्तुले यही पुस 27 29 गतेसम्म गोरुसिङ्गेमा 8 माघी महोत्सव सञ्चालन गर्न लागेको हो। महोत्सवमा थारू जातिको भाषा कला संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारू खानाका परिकार कक्ष रहनेछन्।
गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोधमा रोल्पाको सुवर्णवतीका बासिन्दाले आन्दोलन शुरू गरेका छन्। माओवादी केन्द्र बाहेक सबै दलले आजसम्म निर्णय नसच्याए भोलिदेखि आन्दोलन गर्न संघर्ष समिति बनाएका संघर्ष समितिका संयोजक तथा एमाले रोल्पा क्षेत्र नम्बर 1 का उपाध्यक्ष खिमचन्द्र पुन मगरले जानकारी दिनुभयो। गाउँ परिषदको बैठकले गाउँपालिकाको नाम सुवर्णवतीको साटो शहीद सुनिल स्मृति गाउँपालिका राख्ने निर्णय गरेपछि त्यसको विरोध शुरू भएको हो।
राष्ट्रिय सभा गठनको अध्यादेश प्रमाणीकरण भएसँगै एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रिय सभा गठन हुने भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा दीपकराज अधिकारी लेख्नुहुन्छ, अब वाम गठबन्धनले सरकार बनाउने बाटो खुलेको छ अनि कांग्रेसको सत्ता पनि सकिएको छ, अब देश विकासतिर लम्किने तर्खरमा छ।
विजय कक्षेदारले जितेको सुनसरी क्षेत्र नम्बर 3 मतपत्र पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सूरज अधिकारी लेख्नुहुन्छ, राम्रो अब थाहा हुन्छ विजय कक्षेदारले कसरी जित्नु भएको रहेछ भन्ने कुरा, तर स्वच्छ न्याय सम्पादन गर्न सर्वोच्च नचुकोस्।
बैंकका संचालक र सीईओले एउटै बैंक छाडेको 6 महिनासम्म अर्को बैंकमा काम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको खबर उज्यालोमा पढेर फेसबुकमा मुक्ति उप्रेती प्रश्न गर्नुहुन्छ। 9% ऋण दिने अनि 6 महिनापछि घाटा लाग्यो भन्दै 15% पुर्याएर ठगी गर्ने बैंकलाई राष्ट्र बैंकले कार्यवाही गर्ला कि नगर्ला?
अनि रमेश विश्वकर्मा भन्नुहुन्छ, स्थिर सरकार बन्ला देशले काँचुली फेर्ला भनेर नागरिकले दिएको मतको कदर गर्दै स्थिर सरकार बन्नुपर्छ, होइन भने आलोपालो सरकार बनाउने कुरा अझै पनि देशमुखी नभई हाम्रा सांसदहरू नेतामुखी छन् भन्ने कुरा चरितार्थ गर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ
प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। अब विदेशका खबर। अमेरिकाले चीनमाथि गोप्य रूपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यस्तो गतिविधिले आफूलाई निकै निराश बनाएको बताउनु भएको छ। ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाका लागि पेट्रोलियम पदार्थ निर्यात गरिएको बेला चीनलाई रंगेहात समातेको दावी गर्नुभएको छ। ट्रम्पले उत्तर कोरियालाई तेल निर्यात नरोके कोरिया संकट कहिले समाधान नहुने दावी पनि गरेको बीबीसीले जनाएको चीनले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ। गएको हप्ता मात्र उत्तर कोरियामाथि तेल निर्यातमा 90% कटौती गर्ने गरी प्रतिबन्ध लगाएको थियो। त्यो प्रतिबन्धलाई चीनले पनि समर्थन गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबारदेखि शुरू हुने 16 महिला राष्ट्रिय लीग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनशीप अन्तर्गत हुन लागेको महिला राष्ट्रिय लीग फुटबलमा साबिकका 5 विकास क्षेत्र र 3 विभागीय टीमको सहभागिता रहनेछ। विजेताले 2,00,000 र उपविजेताले 1,50,000 रूपियाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ। यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर डिफेन्डर मिडफिल्डर फरवर्ड र कोच उसलाई पनि जनाई 25,000 रुपियाँ नगद पुरस्कार दिइनेछ।
र मोरङ 11 नवौं फाल्गुनन्द गोल्ड कप फुटबलको फाइनल प्रवेश गरेको छ। पाँच थरको फिदिममा आज भएको सेमी फाइनलमा वीरता युनाइटेड झापालाई सडेन डेथमा 6-5 हराउँदै मोरङ फाइनल पुगेको हो। निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। विजेता मोरङले अब उपाधिका लागि पर्सी आइतबार सुनसरी 11 खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा गठनको अध्यादेश प्रमाणीकरण, एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रिय सभा गठन हुने,
दलहरूले प्रदेश सभाका समानुपातिक तर्फबाट सांसद बन्नेको नाम आयोगमा बुझाए, सांसदको सिफारिशमा नपरेपछि राजपाको कार्यालयमा तोडफोड,
सदर चिडियाखानालाई जनावर र घुम्न आउनेको चाप धान्न धौ धौ, विकल्पमा भक्तपुरमा बनाउन थालिएको प्राणी उद्यानको काम सकिन अझै 2 लाग्ने,
चीनले गोप्य रूपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको अमेरिकाको आरोप, अमेरिकाले झुट्टा आरोप लगाएको चीनको दावी,
र आइतबारदेखि हुने 16 महिला राष्ट्रिय लीग फुटबलको खेल तालिका सार्वजनिक, मोरङ 11 नवौं फाल्गुनन्द गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।